यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेकपा सचिवालय बैठकमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने नेताहरूको दृढ़ता, देश र जनताका पक्षमा समाजवाद उन्मुख आर्थिक सामाजिक लक्ष्य हासिल हुने गरी अघि बढ़ने निर्णय। दुई दिन यता कोरोना संक्रमणको कोही नयाँ बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज मे 3 अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस। र कोरोना भाइरसको संक्रमणबाट विश्वभर अहिलेसम्म 2,44,000 भन्दा बढ़ीको मृत्यु, करिब 35 लाख संक्रमित। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेकपालाई एकताबद्ध राख्ने, देश र जनताका पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढ़तापूर्वक अगाडि बढ़ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको नेकपा सचिवालय बैठकले पार्टी र सरकारसँग जोड़िएर उठेका समग्र विषयवस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ़ र मजबूत तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बैठकपछि पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा पार्टी र सरकारबाट भएका कमी कमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरूले आत्मआलोचना गर्नुभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले पार्टीलाई फूट उन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसै अनुरूप निर्देशन समेत दिएको बताउनुभयो। त्यस्तै कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन हुने बैठकले निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो। सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। यही वैशाख 25 गते बिहिबार पार्टी स्थायी कमिटिको बैठक गर्ने र स्थायी कमिटिको बैठकको तयारीका निम्ति 24 गते बुधबार केन्द्रीय सचिवालयको बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। मुलुकमा कोरोना संक्रमणका कुनै नयाँ बिरामी नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म 59 जना मात्र कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 13,098 र आरडीटी विधिबाट 48,529 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हाल देशभर 22,978 जनालाई क्वारेन्टाइनमा राखिएको र 89 जनालाई आइसोलेशनमा राखी उपचार गरिरहेको डा देवकोटाले जानकारी दिनुभयो। विराटनगरमा कोशी अस्पतालसँगै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि पीसीआर परीक्षण गर्न शुरू गरिएको पनि प्रवक्ता डा देवकोटाले बताउनुभयो। आज मे 3 अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस। संयुक्त राष्ट्रसंघीय महासभाले सन् 1993 हरेक मे 3 का दिन यो दिवस मनाउने निर्णय गरे अनुरूप स्वतन्त्र प्रेसका पक्षमा विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाउने गरिन्छ। अर्थ संचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवड़ाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै नेपालको संविधानमा सर्वसाधारण नागरिक अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हक सुनिश्चित गरिएको स्मरण गर्नुभएको छ। त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा संचारकर्मी लगायत प्रेस जगत सम्बद्ध सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको छ। यस अवसरमा आज शुभकामना दिनुहुँदै सभामुख सापकोटाले प्रेस स्वतन्त्रता समाज र लोकतान्त्रिक प्रणालीको दर्पण भएको उल्लेख गर्दै विश्वव्यापी महामारीको हालको अवस्थामा जीवनलाई जोखिममा राखेर आफ्नो कर्ममा लागिरहनुहुने संचारकर्मीहरूमा यो दिवसले थप ऊर्जा र हौसला मिल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। त्यस्तै नेपाली कंग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको उच्च कदर र सराहना गर्नुभएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली प्रेसलाई स्वतन्त्र मर्यादित र व्यावसायिक बनाउँदै आजको नेपाली मीडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यबद्धता प्रकट गर्दै यस अवसरमा सबै नेपाली संचारकर्मी र संचार माध्यमलाई शुभकामना व्यक्त गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेच हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। वीरगंजको नारायणी अस्पतालमा पीसीआर मेसिन जडान गरी हिजोबाट कोरोना संक्रमितको नमूना परीक्षण शुरू गरिएको छ। प्रदेश सरकारको पहलमा कोरोना संक्रमण परीक्षण गर्न ल्याइएको पीसीआर मेसिन नारायणी अस्पतालमा जडान गरी नमूना परीक्षण शुरू गरिएको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो। पीसीआर मेसिन गत वैशाख 4 गते वीरगंज पुर्याइए पनि ल्याब सञ्चालनमा आवश्यक अन्य उपकरणहरू जडान गर्न समय लागेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो। लकडाउनका कारण बाँकेको नेपालगंजमा अलपत्र परेका हुम्लाका नागरिकको उद्धार गर्न शुरू गरिएको छ। विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र 60 वर्ष नागेकालाई प्राथमिकतामा राखी उद्धार गर्न शुरू गरिएको हो। हिजो सीता एयरको 2, तारा एयरको 2 र समिट एयरको एउटा फ्लाइटबाट 78 जनालाई उद्धार गरी हुम्ला पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो। नेपालगंजमा अलपत्र परेका हुम्लाका स्थानीयलाई नेपाल सरकारले नै उद्धार गर्न निर्देशन दिएपछि निजी एयरलाइन्सहरूले यात्रुको व्यक्तिगत खर्चमा उद्धार गर्न शुरू गरेका हुन्। नेपालगंजमा हुम्लाका करिब 500 व्यक्ति अलपत्र रहेका छनृ आर्थिक वर्ष 2077-78 को बजेट यथार्थताको धरातलमा रहेर ल्याउनुपर्नेमा अर्थशास्त्री एवं राजनैतिक नेतृत्वले सरकारलाई सुझाव दिनुभएको छ। कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले देशव्यापी लकडाउन गरेको र पूर्ण रूपमा आर्थिक गतिविधि नभएको अवस्थामा विशेष गरी कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी बजेट ल्याउन उहाँहरूले सरकारको ध्यानाकर्षण गराउनु भएको हो। भरतमोहन स्मृति फाउण्डेशनले हिजो आयोजना गरेको आगामी आर्थिक वर्षको कार्यदिशा विषय श्रव्य दृश्य अन्तर्क्रियामा सहभागी कोरोनाबाट देखिएको संकटलाई अवसरका रूपमा परिणत गरेर अगाडि जानुपर्ने बताउनुभयो। अर्थशास्त्री डाक्टर गोविन्द थापाले कर एवं राजस्व प्रणालीमा सुधार गरिएको खण्डमा राजस्वमा अझै पनि खासै प्रभाव पर्न नसक्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो। अर्का अर्थशास्त्री डाक्टर विश्व पौडेलले ठूला भौतिक पूर्वाधारमा जोड़ दिँदै स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सरकारको विशेष प्राथमिकता रहनुपर्ने बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले गरीबीको अन्त्य, ठूला भौतिक पूर्वाधार को निर्माण तथा उत्पादनशील र मर्यादित रोजगारी, अति अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुने गरी नीति तथा योजना तय भएको अवस्थालाई विशेष ख्याल गरिने बताउनुभयो। बर्दिया जिल्लामा बन्दाबन्दीका कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन्। सरकारले महत्वपूर्ण आयोजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन्। सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्ड अनुरूप व्यवस्था गर्ने गरी आवश्यकता र प्राथमिकताका आधारमा काम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुमति दिएको छ। आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्ध गरी काम सञ्चालन गर्न सकिने निर्णय गरिए अनुसार जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवको बबई सिंचाई आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना, रम्मापुर गुलेरिया रजना सड़क, भादा पुल निर्माण, मधुवन र बारबर्दिया नगरपालिका जोड्ने सड़क लगायत स्थानीय तहका ठूला साना आयोजना पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो। हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा हिजो काठमाण्डुबाट 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डु महानगरपालिका 13 टंकेश्वर स्थित कनक पेट्रोल पम्प नजिकैबाट उनीहरूका साथबाट प्रहरीले 24,21,000 रूपियाँ नगद समेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने 39 वर्षीय रूपेश कुमार गुप्ता र काठमाण्डु नयाँ बानेश्वर बस्ने बागलुङका 35 वर्षीय सागर श्रेष्ठ रहेका छन्। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 2,44,700 नागेको छ भने संक्रमितको संख्या 34,83,000 नागेको छ। हालसम्म रोग निको भएर घर फर्कनेको संख्या 11,21,000 पुगेको छ। यसैबीच कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या 67,444 पुगेको छ भने संक्रमितको संख्या 11,60,000 नागेको छ। कोरोना भाइरसको सन्त्रास झेलिरहेको युरोपेली मुलुक इटालीमा मृतकको संख्या 28,710 पुगेको छ भने अर्को बढ़ी प्रभावित मुलुक बेलायतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या 28,131 पुगेको छ। कोरोना भाइरसको संक्रमणका कारण युरोपेली मुलुकहरूमा ज्यान गुमाउनेको संख्या स्पेनमा 25,100, फ्रान्समा 24,700 र जर्मनीमा 6,800 पुगेको छ। कोरोनाको संक्रमणबाट सबैभन्दा बढ़ी प्रभावित एसियाली मुलुक इरानमा ज्यान गुमाउनेको संख्या 6,000 नागेको छ। त्यस्तै कोरोना भाइरसबाट सबैभन्दा बढ़ी दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा मृत्यु हुनेको संख्यामा भारी वृद्धि भएको छ। त्यस्तै छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 1,323 पुगेको छ भने संक्रमितको संख्या 39,000 नागेको छ। कोरोना भाइरसको संक्रमण शुरू भएको छिमेकी मुलुक चीनमा गत 24 घण्टामा एकजनामा नयाँ संक्रमण देखिए पनि चीनमा विगत केही सातादेखि कोरोना भाइरसका कारण कसैले ज्यान गुमाएका छैनन्। स्पेनमा कोरोना लकडाउन शुरू भएको करिब दुई महिनापछि पहिलो पटक मानिसहरूले सड़क पार्कमा निस्किएर शारीरिक व्यायाम गर्न पाएका छन्। युरोपमै सबैभन्दा कड़ा मानिएको स्पेनको लकडाउनमा एक साता अघि बाल बालिकालाई केही खुकुलो बनाइएको थियो। उत्तर कोरियाका नेता किम जोङ उन झण्डै तीन हप्तापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको छ। नेता किमले एउटा रासायनिक मल कारखानाको रिबन काटेर उद्घाटन गर्नुभएको उत्तर कोरियाको सरकारी संचार माध्यमले जनाएको छ। अब मौसम। आज देशभर सामान्य बदली भई केही भागमा हावाहुरीसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेकपा सचिवालय बैठकमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने नेताहरूको दृढ़ता, देश र जनताका पक्षमा समाजवाद उन्मुख आर्थिक सामाजिक लक्ष्य हासिल हुने गरी अघि बढ़ने निर्णय। दुई दिन यता कोरोना संक्रमणको कोही नयाँ बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज मे 3 अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस र कोरोना भाइरसको संक्रमणबाट विश्वभर अहिलेसम्म 2,44,000 भन्दा बढ़ीको मृत्यु, करिब 35,00,000 संक्रमित। यसका साथै बिहान 9 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।